بسم الله الرحمن الرحيم. فحست قبل ان ادخل مکہ. حضرت عائشہ رضی اللہ تعالی عنہا فرماتی ہے کہ مکہ المکرمہ کے میں داخل ہونے سے پہلے مجھے حیض کا خون آ گیا، یعنی مقام شریف میں آ گیا تھا. فأدرکنی یوم عرفت، عرفہ کا دن آ گیا، وانا حائض، حالانکہ میں حیض کی حالت میں تھی، یعنی 8 ذی الحج کا دن ہو گیا ہے، حج کی تیاری کرنی ہے، لیکن میرا تو حیض چل رہا ہے، کیسے میں حج کا احرام باندھوں؟ فشکوت ذالک الی رسول اللہ صلی اللہ علیہ وسلم، تو میں نے اپنی اس الجھن کی حضرت نبی کریم صلی اللہ علیہ وسلم کے سامنے شکایت کی. فقال، ارشاد فرمایا، دعی عمرت کی، عائشہ تم نے جو عمرے کا احرام باندھا ہے وہ احرام چھوڑ دو، احرام چھوڑ دو عمرے کا. ون کو دی راس کی، سر بھی کھول دو، یعنی عورتیں جو بال بندھے ہوئے رکھتی ہے غسل وغیرہ کے موقع پر وہ بال کھول لیتی ہے. وم تشیتی، تیل اور کنگا کر لے. اور یہاں نہیں ہے لیکن ابو داؤد شریف کی روایت میں غسل کا بھی تذکرہ صراحتاً موجود ہے کہ عائشہ غسل بھی کر لو. یہاں رک کر ایک مسئلہ سمجھو، حیض والی عورت، نفاس والی عورت احرام باندھے گی پاک عورت کی طرح، یعنی جس طرح ایک عورت پاک ہو، پاکی کی حالت میں احرام باندھتی ہو، اسی طریقے سے حیض والی اور نفاس والی عورت بھی احرام باندھے گی. فرق اتنا ہوگا کہ جو عورتیں پاک ہوتی ہے وہ احرام باندھنے سے پہلے 2 رکعت نماز پڑھتی ہے، اور حیض اور نفاس والی عورت نماز نہیں پڑھے گی. باقی جس طرح پاک عورت غسل کر کے احرام باندھے، حائضہ اور نفسا عورت بھی غسل کر کے احرام باندھے. تو غسل کے مسئلے کے اندر حیض والی عورت، نفاس والی عورت، پاک عورت احرام کے وقت میں برابر کا درجہ رکھتی ہے. اب اس غسل سے حائضہ اور نفسا پاک تو نہیں ہوگی، کیونکہ اس کا حیض جاری ہے، اس کا نفاس کا خون جاری ہے، اس لیے وہ غسل کرے گی تو اس کی وجہ سے وہ پاک نہیں ہوگی. لیکن احرام کے آداب میں سے جو ادب ہے، سنت ہے کہ احرام باندھنے سے پہلے غسل کرنا چاہیے، وہ ادب ادا ہو جائے گا، سنت ادا ہو جائے گی کہ احرام باندھنے سے پہلے غسل کیا جائے، تو وہ غسل کرنے والے ادب، غسل کرنے والی سنت وہ ادا ہو جائے گی، چاہے عورت پاک نہیں ہوگی. تو حیض اور نفاس کی حالت میں عورت کو احرام باندھنا ہو تو پاک عورت ہی کی طرح وہ احرام باندھے گی، اس میں کوئی کمی نہیں ہے، کوئی فرق نہیں ہے سوائے نماز کے. ارکان بھی وہ تمام ادا کرے گی سوائے طواف کے، کیونکہ طواف مسجد میں ہوتا ہے اور عورت مسجد میں جا سکتی ہی نہیں ہے اس وجہ سے. وَأَهِلِّي بِالْحَجِّ، اور عائشہ حج کا احرام باندھ لو، لبیک پڑھ لو، ففعل تو میں نے ایسا ہی کیا جیسا نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا تھا. فلما کانت لیلۃ الحصبۃ، سو جب حسبہ کی رات ہوئی یعنی 13 کے بعد والی رات، تو مجھے بھیجا عبد الرحمن بھیا بھائی کے ساتھ تنعیم کی طرف. فأردفها، بھائی نے مجھے سواری پر پیچھے بٹھا لیا. فأهلت بعمرۃ مکان عمرتها، پھر حضرت فأردفها عبد الرحمن نے حضرت عائشہ کو پیچھے بٹھا لیا. فأهلت بعمرۃ مکان عمرتها، تو وہاں جا کر حضرت عائشہ نے وہ جو عمرہ چھوٹ گیا تھا اس کے قائم مقام عمرے کا احرام باندھا. وہ جو عمرے کا احرام باندھ کے آئی تھی پھر توڑ دیا تھا، اس کی تلافی حضرت عائشہ نے لیلۃ الحسبہ میں عمرے کا احرام باندھ کے کر لی. فقد اللہ حجہا و عمرتہا، اللہ نے حضرت عائشہ کا حج اور عمرہ دونوں کرا دیا. حضرت عائشہ کو افسوس تھا نا کہ سارے لوگ حج کر کے جا عمرہ کر کے جا رہے ہیں اور میں اکیلے حج کر کے جا رہے ہوں. سب لوگ ڈبل عبادت کر رہے ہیں، حج بھی اور عمرہ بھی، اور میری صرف حج ہو رہی ہے. بس لیلۃ الحسبہ میں یعنی کہ 14ویں والی رات میں حضرت عائشہ کا بھی عمرہ ہو گیا، اور وہ بھی حج اور عمرہ دونوں سعادتوں سے بہرور ہو کر کے مدینہ واپس گئی. اب دیکھیے، ولم یکن فی شیء من ذالک ہدی ولا صدقۃ ولا صوم. یہ جو جملہ ہے ولم، یہ راوی ہشام کی طرف سے اندراج ہے، ادراج ہے. حدیث شریف تو پوری ہو گئی، ولم یکم سے راوی کی طرف سے بڑھایا ہوا جملہ ہے. کیا مطلب؟ اس کے اندر کوئی چیز ادا نہیں کی، نہ تو حدی، نہ تو صدقہ، نہ تو روزہ، کوئی چیز اس کی طرف سے ادا نہیں کی گئی. یہ کیا جملہ ہے؟ پہلے جملے کی حقیقت سمجھو، پھر مسئلہ سمجھو. آپ کو معلوم ہے کہ جو آدمی ایک ہی سفر میں حج اور عمرہ دونوں کرے تو اس کو فمن تمتع بالعمرۃ الی الحج فما استیسر من الہدی، تو اس کو دم شکر قربانی ادا کرنا ہے، ایک جانور قربان کرنا ہے. اور اگر جانور کی قربانی کے پیسے نہ ہو تو 3 روزے 9 ذی الحج تک میں، وسبعۃن اذا رجعتم، 7 روزے جو ہے حج سے آنے کے بعد، تلک عشرۃ کاملہ، 10 روزے رکھنے ہیں اس آدمی کو جس کے پاس قربانی کی گنجائش نہ ہو. لیکن یہاں حضرت عائشہ رضی اللہ تعالیٰ عنہ نے نہ تو حدی ذبح کی، نہ تو صدقہ دیا، نہ تو جو ہے روزہ رکھا. یہ ہشام راوی کا قول ہے، لیکن اس کے بارے کے اندر بات یہ ہے. نمبر ایک، بعض حضرات یہ کہتے ہیں کہ اس جملے سے معلوم ہوا کہ حضرت عائشہ نے قران نہیں کیا. قران کرتی تو قربانی ضرور کرتی، لیکن ہم یہ کہیں گے کہ حضرت عائشہ رضی اللہ تعالی عنہا نے یہ جو طرز اپنایا، وہ طرز کے بعد انہوں نے قربانی کی نہیں کی، روزہ رکھا نہیں رکھا، یہ ہشام نے اپنے علم کے مطابق یہ جملہ کہا، یہ نہیں کہ واقعتاً ایسا ہی ہوا تھا. ہر ایک آدمی بات کرتا ہے اپنی معلومات کے مطابق. تو حضرت ہشام رحمت اللہ علیہ نے یہ جو نفی کی ہے یہاں پر، اپنی معلومات کے مطابق نفی کی ہے، اور اپنی معلومات کے مطابق نفی کرنے سے حقیقت کی نفی نہیں ہو جاتی. کہ بھئی ایسا نہیں کہ حقیقت میں بھی حضرت عائشہ نے قربانی نہیں کی، روزہ نہیں رکھا، صدقہ نہیں کیا، یہ حقیقت میں بھی ایسا ہوا ہو یہ کوئی ضروری نہیں. تو حضرت ہشام کا یہ جملہ اپنے علم پر موقوف ہے، اور ان کے نفی کرنے سے حقیقت واقعہ کی نفی ہو جایا کرتی نہیں ہے. بہت ساری چیزیں آدمی کو معلوم نہیں ہوتی تو آدمی انکار کرتا ہے، لیکن اس آدمی کا انکار کوئی اس بات کی نفی تو ہے نہیں کہ حقیقت میں بھی وہ چیز نہیں ہے. یہ ہے اس جملے کا حاصل. اب مسلک سمجھو، حضرت امام شافعی رحمت اللہ علیہ کا مسلک یہ ہے کہ حضرت عائشہ نے حج افراد کو تمتع یا قران میں تبدیل کر دیا تھا. حضرت عائشہ کا ارادہ تھا حج افراد کا، جب مدینہ سے چلی پھر ان کا ارادہ بدل گیا اور ارادہ ہو گیا تمتع کا. کیسے تمتع ہوتا؟ اسی لیے کہ مدینہ سے وہ آئی تھی حج کا احرام باندھ کے، شریف سے آگے بڑھے اور وہی آئی اور سب نے احرام بدلا، حج کے بجائے عمرے کا کر ڈالا، تو حضرت عائشہ کا عمرہ کا احرام ہو گیا. اب اگر وہ حیض سے پاک ہو جاتی تو وہ عمرہ ہی کر ڈالتی اور پھر حج کرتی تو تمتع ہو جاتا، لیکن وہ پاک نہیں ہوئی اسی لیے عمرہ نہیں کر سکی حج سے پہلے. اسی لیے امام شافعی رحمۃ اللہ علیہ فرماتے ہیں کہ یا تو حضرت عائشہ کا احرام افراد حج کا تھا یا تمتع کا تھا، اور اس کو انہوں نے بدل دیا کس میں؟ قران کے اندر. جب انہوں نے قران کے اندر تبدیل کر دیا اور قارن کے اوپر امام شافعی رحمۃ اللہ علیہ بھی دم کو واجب قرار دیتے ہیں، اسی لیے گویا کہ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ نے دم شکر ادا کیا. اور آپ کو معلوم ہے کہ امہات المؤمنین کی طرف سے نبی کریم صلی اللہ علیہ وسلم نے گائے کی قربانی کی تھی حجۃ الوداع کے اندر، اور گائے کی قربانی کے ذریعے تمام امہات المؤمنین کی آپ نے قربانی کی تھی. احناف یہ کہتے ہیں کہ حضرت عائشہ رضی اللہ تعالی عنہا نے جو ہے رفض عمرہ کیا، یعنی عمرہ توڑ دیا، چونکہ وہ مدینہ سے جو احرام باندھ کے آئی تھی وہ حج کا تھا، پھر وہ بدل گیا عمرے میں، پھر وہ بھی ادا نہیں ہوا اور توڑ دیا. اور احناف کے نزدیک رفض عمرہ کی وجہ سے دم واجب ہوتا ہے. تو حضرت عائشہ رضی اللہ تعالیٰ عنہ نے چونکہ رفض عمرہ کا معاملہ کیا، اور رفض عمرہ کے اوپر جو ہے دم واجب ہوا کرتا ہے. پھر ایک عنوان اور سمجھو اس میں، حضرت عائشہ رضی اللہ تعالی عنہا جب مدینہ سے چلی حج کا احرام باندھا تھا، مکہ آ کر کے وحی کے مطابق حج کے احرام کو عمرے کے اندر بدلا حضرت عائشہ نے، ان کے پاس حدی کا جانور نہیں تھا، وہ حدی خود لے کر کے چلی نہیں تھی. اگر وہ خود کی حدی لے کر کے چلتی تب تو ان کا بھی ہو جاتا تمتع بسوکل حدی، لیکن وہ حدی کا جانور ساتھ لے کے چلی نہیں تھی حضرت عائشہ رضی اللہ تعالیٰ عنہ. اس لیے اب کیا ہوا معاملہ ہے کہ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ جب مدینہ سے چلی تو حج کا احرام، مکہ آ کر وہ احرام ہو گیا عمرے کا، तब्दील हो गई नियत। हजरत आयशा के पास खुद की कुर्बानी नहीं थी, अब उनका क्या तर्ज अमल होना चाहिए था कि वो जो हज का एहराम उम्रे में तब्दील हो गया है, अगर हजरत आयशा पाक हो जाती तो उम्रा करती, एहराम खोलती और हज का नया एहराम बांधती, ये उनका तर्ज अमल होता है। लेकिन वो पाक ही नहीं हो पाई, इसलिए उन्होंने उम्रे वाला एहराम छोड़ डाला और जो है फिर से नया एहराम बांधा हज की नियत से। इस तरह का मामला हुआ। बहरहाल बारी ताला की एक तकदीरी बात थी, ज़ालिक तकदीरुल अज़ीज़िल अलीम, कि हज़रत आयशा को हज्जतुल विदा में हैज का खून आ गया, ताकि क़यामत तक आने वाली उम्मत की औरतों के लिए आसानी हो जाए, हैज के मसले आसान हो जावे, कि हज़रत आयशा को अमलन हैज आ गया तो हैज वाली औरत क्या करे क्या न करे वो सारी उलझने अमलन अल्लाह ताला ने हज़रत आयशा के इस तरह से अमल के ज़रिए से बतला दी आने वाली उम्मत को। इससे एक बात ये मालूम हुई कि भाई औरतें खामोखा टेंशन में ना फिरती रहे कि हज की तारीखों में तो मेरा हैज के तारीखें हैं, हज की तारीखों के अंदर तो मैं पाकी में नहीं रहूँगी, क्या होगा क्या नहीं होगा, ये सब टेंशनों के अंदर औरतें ना रहे। फिर औरतें क्या करती है कि हज के अंदर हैज को रोकने वाली गोलियां टैबलेट खाती है, हैज के रोकने वाले इंजेक्शन लगवाती है, ये हरकतें औरतें करती है, तो ये बिल्कुल मुनासिब नहीं। ये टैबलेट और इंजेक्शन तो आज ही याद हुए, और हैज वाली औरतों के लिए हैज में क्या करना वो उस्वा मौजूद है हज़रत आयशा रदी अल्लाह ताला अन्हा का। इसीलिए इस तरह के तकल्लुफात के अंदर औरतें ना पड़े ये बेहतर है। बास खुसूसी सूरतों का इस्तिस्ना करते हुए आम मतन औरतों को हज के लिए टैबलेट, हैज को रोकने वाली, हैज को रोकने वाले इंजेक्शन इस्तेमाल नहीं करने चाहिए, इसलिए कि वहाँ अभी जो हज चल रहे हैं गर्मी के अय्याम में चल रहे हैं, गर्मी में हैज आता है ज़्यादा, फिर वहाँ चलत फिरत ज़्यादा होती है, चलत फिरत से भी हैज ज़्यादा आता है, फिर ये है कि वहाँ आम मतन ग्रुप में अब जाने लगे और जो है हर टूर ऑर्गेनाइज़र खाना खिलाने में भी फयाजी दिखाते हैं, तो औरतें एक से एक चीज़ें खाएगी, मछलियाँ भी खाएगी, अलबैट तो वहाँ पहले से हैं वो भी खाएगी और मुख्तलिफ़ चीज़ें वो खाएगी, तो गरम गिज़ाएँ खाएगी और खजूरें खाएगी, इसीलिए भी हैज आएगा। तो इधर गोली ली, इंजेक्शन लिया और इधर कुछ न कुछ कतरे खून नज़र आ गए, तो अब वो मुतहय्यिरा के दायरे में दाखिल हो जाएगी और ऐसी मुतहय्यिरा बनेगी कि खुद तो हैरान होगी लेकिन हज में जो मुफ्ती होता है उसको भी हैरान कर डालती है। क्या वो हज में हाजियों को हज के मसाइल सिखावे कि ऐसी एकाध दो नंग निकले उनके हज के मसले हल करने बैठे, वो मुफ्ती भी हैरान हो जाता है और उसी के चक्कर में उनको भी रहना पड़ता है। इसीलिए ये सब तकल्लुफात के अंदर न पड़े। हज़रत आयशा का तर्ज अमल उनके लिए उसवा है। जी इस तर्जमतुल बाब का मकसद क्या? उम्रे के अंदर सवाब कितना मिलेगा, उम्रे के सवाब की मकदार कितनी होगी, तो कहा उम्रे में जितनी मशक्कत और थकान ज़्यादा इतना अजर और सवाब भी ज़्यादा, उम्रे में खर्चा जिसका ज़्यादा इतना अजर और सवाब भी ज्यादा। तो जितना तुम थकोगे ज्यादा, जितना मशक्कत ज्यादा बर्दाश्त करोगे, इतना अजर और सवाब भी ज्यादा मिलेगा। तो शुर्राह ने इस तर्जमतुल बाब पर यूं लिखा कि ये सिर्फ उम्रे का जाप्ता नहीं है, तमाम इबादतों का जाप्ता है। कि हर इबादत का ये मामला है कि आदमी जितनी मशक्कत बर्दाश्त करता है, जितना थकता ज्यादा है, इतना ज्यादा अल्लाह ताला उसको अजर और सवाब ज्यादा अता फरमाते हैं। कि माशाल्लाह मगरिब के बाद सवा घंटे से भी ज्यादा ये बेचारे भूख के आलम में भी पड़ते हैं, तो इस मशक्कत पर भी अल्लाह ताला ज्यादा अजर और सवाब अता फरमाएंगे। तो जिस कदर मशक्कत ज्यादा, इस कदर अजर और सवाब भी ज्यादा। ये जो है हर इबादत के अंदर शरीयत की तरफ से ये जाप्ता है जी। नफ़क़ती की औ नसबी की। अब देखिए, एक उमरा हुआ करता है आदमी का अपने वतन से। कोई आदमी वतन से उमरे के अंदर गया, सफर की थकान भी ज्यादा, खर्चा भी ज्यादा, तो उसको अजर और सवाब भी इस कदर ज्यादा मिलेगा। एक वो उमरा है, वतन से कोई आदमी उमरे में जा रहा है। नंबर दो, एक आदमी मक्कतुल मुकर्रमा के अंदर रहते हुए उमरा करे, अब उसमें तनईम जाकर के उमरा करे। अब तनईम जाने में मशक्कत कम, खर्चा भी कम, वहाँ सात टकों की बस चलती है मलिक अब्दुल मलिक फहद गेट के करीब से, वो तनईम ले जाती है और तनईम से लाती है। 5 रियाल जाने के लिए, 5 रियाल आने के, 10 रियाल में उमरा हो गया, फिर 5 रियाल टकला होने गए तो 15 रियाल में उमरा हो जाता है। तो ये जितना खर्चा कम, इस कदर सवाब में भी कमी बेशी हो गई। जीराना काफ़ी दूर है, जीराना जाने के लिए टैक्सी वाले 200 रियाल ले लेते हैं, तो वहाँ पैसे ज़्यादा, सफ़र भी ज़्यादा, मशक्क़त भी ज़्यादा, इसीलिए अजर भी ज़्यादा। तो एक उमरा है वतन से, दूसरा उमरा है जीराना से, तीसरा उमरा है तनईम से, जिसमें वक्त ज़्यादा लगेगा, मशक्क़त ज़्यादा होगी, खर्चा ज़्यादा होगा, उसके मुताबिक बारी ताला के यहाँ अजर और सवाब कम ज़्यादा मिलेगा। ये हो गया इस तर्जमतुल बाब का हासिल। अब ये हदीस लाए, देखिए हजरत आयशा रदी अल्लाह ताला अन्हा ने फरमाया। ये हदीस का बीच में से टुकड़ा आ गया है, वो लंबी हदीस पहले हो चुकी कि ए अल्लाह के रसूल, लोग तो अपने घर वापिस जाएंगे दो दो इबादत करके, यानी हज और उमरा दो इबादत करके जाएंगे, और मैं एक इबादत करके घर वापिस जाऊंगी, सिर्फ हज। फकीर लहा, तो हजरत आयशा को कहा गया, आयशा इंतजीरी, इंतज़ार कर, फ़ैज़ा जब तू पाक हो जाएगी, फ़ख़रुजी इलत तनईमी, तनीम की तरफ जा, फ़ाहिल्ली उम्रे का एहराम बांध और उम्रा कर ले। यानी तुझे जो गम है ना कि तेरा उम्रा नहीं हुआ, तो पाक होने के बाद उम्रे की तलाफी कर लेना, उम्रा कर लेना तुम। सुम्मा अतीना भी मकानी कजा, फिर फुलानी जगह के ऊपर तू हमारे पास आ जाना। यानी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कयाम फरमाया था जहाँ पर, उस जगह आने के लिए हुजूर ने उनको इरशाद फरमाया कि आयशा जाओ उम्रा करो, उम्रा से फारिग होकर हम वहाँ रुके होंगे, चूँकि काफिला मदीना की तरफ वापसी हो रही थी। इसीलिए फरमाया कि भाई मुहस्सब में हम रुके हुए होंगे, वहाँ आकर के तो हमारे साथ मिल जाना, अपने भाई के साथ जाके उम्रा कर लो। वलाकिन्नहा अला कदरी नफकाती की औ नसबी की, लेकिन सवाब तुझे मिलेगा तेरे खर्चे के बकदर और तेरी थकान और मशक्कत के बकदर। आयशा, कितना सवाब मिलेगा? जितना खर्चा और जितनी थकन या मशक्कत। आओ के साथ ये लफ्ज इस्तेमाल फरमाया। हजरत आयशा रदी अल्लाह ताला अन्हा का अजर बढ़ गया। क्यों बढ़ गया? एक तो उनकी मशक्कत बढ़ी कि मक्का से मदीना से आई, एहराम बांध के आई, सारी तैयारी के साथ आई और यहाँ आकर के हैज चालू हो गया। इसीलिए हजरत आयशा रदी अल्लाह ताला अन्हा को गम हुआ, गम, और गम हुआ इबादत के ऊपर कि मेरी इबादत में खलल हो रहा है। इसीलिए अल्लाह ताला की तरफ से एक तो गम के ऊपर हजरत आयशा को अजर जायद इंशाल्लाह मिला। दूसरी चीज़ क्या कि मशक्कत। कौन सी मशक्कत? कि भाई सब लोग अरकान और आमाल से फारिग हो गए और हजरत आयशा मुहस्सब वाली रात में उम्रा करने जा रही है। हज के बाद का थकान बहुत भारी होता है। हज का थकान जो है ना बहुत भारी होता है। इसीलिए कि पांच दिन है ना, 8, 9, 10, 11, 12, 13, ये इम्तिहान के अय्याम, आदमी थक के चूर 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 हो जाता है। इतनी थकान होती है पांच दिन के अंदर। तो हज की थकान भारी हुआ करती है और फिर उम्रा करने का, 13 को सारे आमाल से फारिग हुई और रात ही में उम्रा। इसीलिए हजरत आयशा की थकान बढ़ गई। ये दूसरा सबब हो गया अजर और सवाब के ज्यादा होने का। और बाज शुर्राह ने इस जुमले का मतलब ये बयान किया, वलाकिन्नहा अला कदरी नफकता की औ नसबी की, आयशा उम्रा तो कर लो, जो तुम्हारा उम्रा छूटा नहीं वो उम्रा कर तो लो, लेकिन सवाब दूसरों से कम मिलेगा। ये दूसरा मतलब जुमले का, सवाब तुमको दूसरों के मुकाबले में कम मिलेगा। क्यों कम मिलेगा हजरत आयशा को सवाब दूसरों के मुकाबले में, वो भी समझो। दूसरे लोग तो मदीना से उम्रे का एहराम बांध के आए और उनमें से बहुत से लोगों ने डायरेक्ट हज के बाद एहराम खोला, जबकि हजरत आयशा ने तो 8 को खोल डाला, चाहे उसे रखी वजह से, लेकिन खोल तो डाला। इसलिए हजरत आयशा के अजर में थोड़ी कमी। ये भी एक बात लोगों ने मतलब बयान किया है। देखो एहराम है ना, एहराम ये एक मुस्तकिल जिम्मेदारी का काम है कि आवाम जो बेचारे हज उम्रे में जाते हैं उनमें जो है 95% वो होते हैं कि जो मक्का जाने के बाद उनका पहला टेंशन उम्रा करो और सर मुंडाओ और एहराम खोलो। उनको एहराम में रहना ज़बरदस्त पाबंदियों में जकड़ा हुआ रहना मालूम होता है। वो नए नए आजी होते हैं वो हमको कहते हैं कि साथ जरा उमरा कराना नहीं पहला हज्जे तमत्तु में, तो मैं इनको कहता हूँ ठीक है ज़रूर कराएंगे। 25-50 उम्मीदवार होते हैं अल्हम्दुलिल्लाह कहने वाले, लेकिन मैं फिर उनको कहता हूँ देखो मैं तो उतावल नहीं करूँगा, मैं तो मक्का जाके सोऊंगा, पहले नींद निकालूंगा, इसलिए कि यहाँ एरोप्लेन के टाइम कभी आधी रात कभी सुबह में, तो एक तो यहाँ है नींद मिलती नहीं, रात की बेदारी होती है, फिर जिद्दा उतरने के बाद कभी पूरी पूरी रात बेदारी में जाती है। आप मतन हम लोग जेट एयरवेज से सफ़र करते थे आए सऊदी एयरलाइन से हजों में, और शाम का टाइम मैं पसंद करता था, तो रात को जिद्दा उतरे ईशा के वक्त, अब कार्रवाई करने में पूरी रात गुजर जाती, तो सुबह फजर के वक्त मक्का पहुंचते थे। तो देखो रात भर का उजागरा है, तो मैं तो सो जाऊंगा आराम से, जोहर पढ़ के मैं तो उमरा करूंगा फारिग वारिग होकर के। तो उन लोगों को इतनी देर भी एहराम में रहना ऐसा लगता है कि बेड़ियों में किसी ने जकड़ के रखा हो, तो वो तो क्या करते हैं कि नए हैं मालूमात भी कम है, फिर भी वो ऊट पटांग चले ही जाते हैं और जाके उमरा करके टकले होके जोहर में सलाम अलैकुम उमरा हो गया, सब मिलने आ जाते हैं, मुलाकात चालू, उनकी उमरा हो गया वो खुश हो जाते हैं। तो उमरा एहराम भी एक जिम्मेदारियों का काम है। अब मुसलसल एहराम किनका रहा, जो हजरात मदीना से एहराम बांध के आए मासू की लहदी और उन्होंने हज के बाद एहराम खोला, तो जिम्मेदारियां पाबंदियां ज्यादा, इसीलिए उनका सवाब ज्यादा। और बीच में हजरत आयशा ने एहराम खोला, कंगी की, तेल लगाया, गुसल भी किया, इसीलिए बीच में उनका एहराम कुछ देर के लिए रुक गया, इसीलिए उनके सवाब में थोड़ी सी कमी। ये भी बाज़ लोगों ने एक मतलब बयान किया है। जी अब बड़ों के साथ हज करने के बड़े फायदे होते हैं। हमने पहला हजरत हमारे हजरत मुफ्ती साहब के साथ किया था, तो कहा हजरत जो करे वो अपने को करने, तो कहा किरान का एहराम बनना है पहला हज, और कह दिया किरान है क्या रहेंगे और क्या करेंगे, तय किया था कि आप जो कहेंगे वो करना है, आपने कहा किरान है किरान हम भी किरान करेंगे। अब तकरीबन हज में अभी 10-12 दिन बाकी है, पर अल्हम्दुलिल्लाह मक्कतुल मुकर्रमा पहुंच गए, एहराम की पाबंदी पूरी। तो पहली हज में ऐसी ट्रेनिंग और तरबियत हो गई हजरत की तवज्जो की बरकत से कि उसके बाद तो अल्हम्दुलिल्लाह बेतकल्लुब बेधड़क इफराद और किरान की नियतें करता हूँ, अल्हम्दुलिल्लाह कोई बोझ और गिरानी भी नहीं होती, बल्कि मुझे तो मज़ा आता है कि भाई ये सिले हुए कपड़े, इजार भी पहनने की, कुर्ता भी पहनने का, टोपी भी पहनने की, नहीं एहराम में कोई टेंशन नहीं, नीचे लुंगी तो होती है, ऊपर की चादर डाली ने हरम में चले ने हरम में आके चादर लटका दी ने पड़ गए खा के सो गए, निकले फिर चादर डाली चले, कोई टेंशन नहीं, एकदम सहूलत और आसानी, इतना मज़ा आता है नी टोपी पहनने की, नी जो है जूते चार संभालने के, न कपड़ों का फिकार न कुछ न, एकदम फकीर बन के रहने का है भी ऐसे फकीर और फकीर बन के रहने का कितना मज़ा आता है, सारे तकल्लुफात पहले ही अच्छे अल्हम्दुलिल्लाह ख़त्म हो गए। जी बाबुल मौत अमीरी इज़ा ताफ तवाफल उम्रती सुम खरजा हल युज़ी उमिन तवाफिल वदा। देखो छोटे छोटे अहम अहम मसाइल पर मुस्तकिल तर्जमतुल बाब ला रहे हैं और हदीस से इस्तिदलाल कर रहे हैं, इस तर्जमतुल बाब का खुलासा समझो। अगर कोई आदमी हज के बाद उमरा करे, अब ये उमरा उसका नफिल होगा हज के बाद किया उसने, अब जाहिर है कि वो उमरा करेगा तो उम्रे में तवाफ भी करेगा। तो हाजी साहब ने हज के बाद नफिल उम्रा किया और नफिल उम्रे के अंदर तवाफ भी किया, तो क्या इस हाजी के लिए तवाफे वदा करना जरूरी है या वो नफिल उम्रे के जैल के अंदर जो नफिल तवाफ हुआ वो तवाफे वदा की तरफ से काफी हो जाएगा? ये है मसला, सवाल। तो इसको अच्छी तरह समझो जवाब को। हाजी हज के बाद उम्रा करे, नफिल उम्रे के जैल में तवाफ करे, तो वो तवाफ तवाफुल वदा की तरफ से काफी हो जाता है। नंबर दो, हज के बाद हाजी ने नफिल तवाफ किया तो वो भी तवाफ वदा की तरफ से काफी हो जाता है। लेकिन अफजल तरीका ये है कि रवानगी के वक्त पर तवाफ वदा करे, ये अफजल तरीका है। इसलिए कि बहुत से लोग हज के बाद कई कई दिन तक रहते हैं, वहाँ कयाम करते हैं कई दिनों तक, तो जिस दिन उनकी वतन वापसी होगी उस दिन तवाफ वदा कर ले रहे। लेकिन ये मसला भी है कि अगर किसी आदमी ने हज के बाद नफिल उम्रा किया तो जाहिर है कि उसमें तवाफ भी करेगा, तो ये तवाफ तवाफ वाजिब वदा की तरफ से काफी हो जाएगा। अगर कोई ऐसा मौका आया कि बाद में तवाफ वदा नहीं कर सका, कोई ऐसी सूरत हाल आ गई, तो उसके ऊपर जो है कोई जुर्माना आयद होगा नहीं। हज के बाद नफिल तवाफ किए तो तवाफ़े वदा वाजिब की तरफ से कायम मुकाम हो जाएगा। अब अगर रवानगी के वक्त पर कोई ऐसी सूरत हाल खड़ी हो गई कि वो तवाफ़े वदा नहीं कर सका, तो वो नफिल तवाफ़ तवाफ़े वदा के कायम मुकाम हो जाएगा और उसके ऊपर कोई जुर्माना आयद नहीं होगा। अब हजरत आयशा रदी अल्लाह ताला अन्हा की जो रिवायत हम सुन रहे, जो मुहस्सब में, मुहस्सब वाली रात में हजरत आयशा ने जो उम्रा किया, उस उम्रे में क्या हुआ कि हजरत आयशा ने 13 के बाद वाली रात में उम्रा किया, उस उम्रे के बाद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि हम फलां जगह रुके हुए मुहस्सब, वहां तुम आ जाना। हजरत आयशा वहां चली गई और फिर वहीं से काफले मदीना के लिए रवाना हो गए। उस रिवायत में कहीं ये तस्केरा नहीं मिलता है कि वो उम्रा करने के बाद हजरत आयशा ने अलग से तवाफ़े वदा किया हो, ऐसा कोई तस्केरा किसी रिवायत में मिलता नहीं है। मालूम हुआ कि उन्होंने जो हज के बाद मुहस्सब वाली रात में जो उम्रा किया था, उस उम्रे के जेल में जो तवाफ किया था, वो तवाफ़े वदा की तरफ से कायम मुकाम हो गया और अब अलग से उन्होंने तवाफ़े वदा किया नहीं, लेकिन हज़रत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने किया। इसीलिए अफजल यही है कि तवाफ़े वदा करे। लेकिन अगर किसी आदमी ने हज के बाद अगर तवाफ़े उम्रा नफिल किया है या नफल तवाफ़ किया है, तो उसके जैल के अंदर जो तवाफ हो गया वो तवाफ़े वदा की तरफ से काफी समझा जाता है। जी
فقال ما جبتيكي
بس حضرت عائشہ رضی اللہ تعالی عنہا سے مروی ہے, فرماتی ہے ہم نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ مدینہ المنورہ سے نکلے حج کا احرام باندھ کر کے, حج کے مہینے میں 25 ذیقعدہ کو نکلے تھے اور ذیقعدہ عاشور حج میں ہے. وحرم الحج, یہ دونوں مترادف الفاظ یاد رکھنا ہے, عاشور الحج اور حرم الحج دونوں کا مطلب ایک ہی ہے, الگ نہیں ہے. پھر ہم مقام شریف کے اندر پہنچے تو نبی کریم صلی اللہ علیہ وسلم نے صحابہ کو فرمایا جس کے پاس حدی نہ ہو اور وہ یہ پسند کرے کہ حج کی نیت کو عمرے میں تبدیل کرے تو وہ تبدیل کر دے وے, اور جس کے پاس حدی ہو تو وہ تبدیل نہیں کر سکتا. حدی والا تو اس تو ڈائریکٹ احرام کھولے گا 10 کو جانور ذبح کرنے کے ساتھ, اور نبی کریم صلی اللہ علیہ وسلم اور آپ کے صحابہ میں جو قوت والے تھے سب کے ساتھ حدی تھی. دیکھو آ گیا پیچھے روایت جو گزری تھی اس میں کیا آیا تھا کہ حضرت طلحہ اور نبی کریم صلی اللہ علیہ وسلم دو ہی کے پاس حدی تھے, اور یہاں کیا آیا کہ ذوی قوتی کہ جتنے بھی مالدار لوگ تھے سب کے پاس حدی تھی. بعض روایت میں زویل یسار بھی آیا ہے کہ مالداروں کے پاس حدی تھی. تو اب تطبیق کیا دینے کی, وہ روایت راوی نے اپنی معلومات کے مطابق کہی تھی. حقیقت یہ ہے کہ جتنے بھی صحابہ صاحب حیثیت تھے سب کے پاس اپنی اپنی حدی تھی. فلم تکن لہم عمرتن, تو ان کے لیے تو الگ تھلگ عمرہ نہیں ہوگا, چونکہ حدی جن کی ہے وہ حضرات تو اب ڈائریکٹ احرام کھولیں گے 10 تاریخ کو. ان کے لیے جو ایسا نہیں ہے کہ عمرے کے بعد سر منڈا کر کے احرام کھول دینا ہے, یہ ان کے لیے نہیں ہے. اتنے میں نبی کریم صلی اللہ علیہ وسلم میرے پاس تشریف لائے اور میں رو رہی تھی, تو اس نے پوچھا عائشہ مایوب کی کس چیز نے تجھے رلایا, تو میں نے کہا کہ میں نے آپ کا اعلان سنا جو آپ نے اپنے صحابہ کو کہا, یعنی صحابہ کرام کو آپ نے جو اعلان کیا تھا کہ بھائی وہی آئی اللہ کے یہاں سے کہ تم لوگوں کا حج کا احرام ہے لیکن جس کے پاس بھی قربانی نہیں ہے وہ حج کے احرام کو بدل دے وے عمرے کے احرام میں. اب میں کیسے بدلوں حضور, میرے کو تو حیض آ گیا ہے. دیکھیے ہیں عورتیں اس زمانے کی رو رہی ہے عبادت میں خلل کی وجہ سے. حضرت عائشہ کا رونا آیا لیکن عبادت میں خلل کے اوپر ان کو رونا آیا کہ میرے عمرے کا کیا, اور آج کی عورت تو ٹماٹر نہیں لاوے تو روئے کیا آپ ٹماٹر کیوں نہیں لائے, کہا تھا کہ مدرسے سے آتے ہوئے گوشت لے کے آنا تو بغیر گوشت لے کے چلے ایسے ہی, تو عورتوں کو رونا آ جاتا ہے اور وہ عورتیں عبادت میں خلل کی وجہ سے روتی تھی. دیکھیے کتنا فرق ہو گیا زمانے کے اندر. فمنعت العمرۃ, اور مجھے عمرے کے اندر رکاوٹ آ گئی, تو حضور نے پوچھا وما شانو کی کیوں عمرے میں رکاوٹ آئی تمہیں, قلت لا اصلی, کہا کہ میں نماز نہیں پڑھ پا رہی ہوں. قال فلا یدرک انت من بنات آدم, دیکھیے ان حضرات کی گفتگو کتنی مہذب ہوتی تھی. حضور نے پوچھا کہ تم کا تمہارے عمرے میں رکاوٹ کیوں آئی, تو حضرت عائشہ نے یہاں یہ نہیں کہا دیکھو کہ حضور مجھے حیض چالو ہو گیا اب میں کیسے جو ہے نماز عمرہ کروں. تعبیر کیا اختیار کی؟ فلا اصلی, میں نماز نہیں پڑھ پا رہی ہوں. دیکھو کتنی مہذب تعبیر ہے, حالانکہ زوجین میں گفتگو ہو رہی ہے, پھر بھی تعبیرات کی تہذیب کو دیکھو کتنے مہذب الفاظ میں تعبیر ہے. قال فلا یدرک انت من بنات آدم, تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا تجھے کوئی نقصان نہیں, تو تو بنات آدم میں سے ہیں, تم کو تو حیض آتا ہے. کتب کتب علیک ما کتب علیہن, تو تیرے اوپر بھی وہی چیز مقرر کی گئی جو ساری عورتوں کے اوپر ہے. عورتوں کو حیض آتا ہے, تو بھی عورت ہے, تیرے اوپر بھی حیض آیا. حیض میں نماز میں رکاوٹ, اعمال میں رکاوٹ, اس میں کوئی رونے کی بات نہیں ہے. گویا نبی کریم صلی اللہ علیہ وسلم نے عمدہ الفاظ میں تسلی دی کہ عائشہ یہ حیض کوئی ایسی چیز تھوڑی کہ تجھے اکیلی کو آیا ہو, یہ تو ساری عورتوں کو آتا ہے, تجھے بھی آیا, اس میں کیا رونے کا. دیکھو کتنی بہترین تسلی دی نبی کریم صلی اللہ علیہ وسلم نے. فکونی فی حجی کی, تو حج کے احرام میں آ جا عمرہ توڑ کر کے. فکونی فی حجی کی, ترجمہ دیکھو کہ تو عمرے کا احرام توڑ کر کے حج کے احرام میں آ جا. اصلاح یرزقک کیہا, یقین ہے کہ اللہ تعالیٰ تجھے عمرے سے بھی مالا مال کریں گے, یقین ہے کہ اللہ تعالیٰ تجھے عمرے سے بھی مالا مال کریں گے. یعنی ابھی تو یہ خطرہ ہوا کہ تیرا عمرہ توڑ ڈالنے کا, لیکن آئندہ اللہ تعالیٰ تجھے عمرے کی دولت سے بھی نوازیں گے. اور یقین پورا ہوا, محصب کی رات میں حضرت عائشہ نے عمرہ کر لیا. جی ماں عائشہ فرماتی ہے کہ فکنت حتی نفرنا من مینا, کیا اب مینا سے روانگی ہوئی کنکریوں سے فارغ ہو گئے, تو فنزلنا المحصب, وادی ابتاح میں محصب میں ہم اترے, یعنی پڑاؤ ڈالا. لہذا حاجی کو واپسی میں وادی محصب میں قیام کرنا سنت ہے جب مینا سے مکہ آوے تب, چونکہ آپ صلی اللہ علیہ وسلم نے بھی وہاں قیام فرمایا تھا. پھر حضرت عبد الرحمن کو بلایا نبی کریم صلی اللہ علیہ وسلم نے, یہ ٹائم ہے 13 کے بعد والا, 13 کے بعد والی رات, 13 کے ذی الحجہ کے بعد والی رات. کیا فرمایا حضرت عبد الرحمن کو؟ عبد الرحمن تمہاری بہن کو لے کر حرم سے باہر جاؤ, یعنی ہل میں جاؤ اور عمرے کا احرام باندھ کے آؤ. فلتو ہل بھی عمرہ دن, عمرے کا احرام بن کر کے آؤ وہاں جا کر کے. اب ظاہر ہے کہ بہن کو عمرہ کرانا ہے تو ساتھ ساتھ میں رہنا پڑے گا, تمہیں بھی چانس ہے تم بھی ایک عمرہ کر لو عبد الرحمن, چونکہ ایسے بھی بہن کے ساتھ جانا ہی ہے, ساتھ رہنا ہی ہے, تم بھی عمرہ کر لو ایک اور مزید نفل. معلوم ہے کہ جو ویل چیئر کے خادم ہوتے ہیں, یعنی جن کے ساتھ بوڑھے ماں باپ ہے, ان کو ویل چیئر میں طواف کرانا ہے, عمرہ کرانا ہے, تو وہ بھی ساتھ میں عمرہ کر لے ہوئے, ایسے بھی ان کو لے کے گھومنا ہی ہے نا, تو ساتھ میں کر لے ہوئے. اسی طریقے سے جو ہے مستورات ساتھ میں ہوئے اور ان کو ایسی کوئی صورت حال آ گئی اور ان کو بعد میں عمرہ کرانا ہو, طواف کرانا ہو, تو شوہر بھی ساتھ میں مزید کر لے ہوئے. تو حضور نے حضرت عبد الرحمن کو فرمایا, جاؤ عبد الرحمن تم دونوں بھائی بہن, اور جا کر کے جو ہے وہاں تنیم سے احرام بن کے آؤ اور تم دونوں عمرہ کر کے آؤ. سم مفرغا من توافکما, तुम दोनों तुम्हारे तवाब से फारिग होके आओ। अंतजीर कुमाहा होना, मैं तुम दोनों का यही महोत्सव में इंतजार करूंगा। हम लोग यहाँ महोत्सव में हैं, हम फारिग हो गए, तुम फारिग होके आओ, फिर वापसी का निजाम बनेगा। मैं यही महोत्सव में तुम्हारा इंतजार कर रहा हूं। अब हजरत आयशा क्या कहती है, फअतैना फी जौफिल लैली, आधी रात को हम उम्रे से फारिग होकर आए महोत्सव के अंदर, यानी उम्रे से फारिग होकर महोत्सव में जहां नबी करीम सल्लल्लाहु अलैहि वसल्लम थे वहां सुबह सादिक से पहले हम भाई बहन पहुंच गए। मैं और अब्दुल रहमान दोनों भाई बहन उम्रे से फारिग होकर सुबह सादिक से पहले पहले हम दोनों वहां पहुंच गए, जहां आप सल्लल्लाहु अलैहि वसल्लम का कयाम था वहां आ गए हम। अब यहां एक दूसरी रिवायत की वजह से एक इश्काल पैदा होता है कि दूसरी रिवायत के जरिए से ये मालूम होता है कि आप सल्लल्लाहु अलैहि वसल्लम और हजरत आयशा की महसब से पहले भी मुलाकात हुई। यहां ये आया कि उम्रे से फारिग होने के बाद सुबह सादिक से पहले महोत्सव पहुंच गए, लेकिन वाकिया क्या हुआ था कि हजरत आयशा और हजरत अब्दुल रहमान को उम्रे के लिए हुजूर ने रवाना किया कि जाओ उम्रा करने के लिए। अब जाहिर है कि ये लोग गए तनहीम उम्रे का एहराम बनने के लिए। उनके जाने के बाद हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तवाफ़े वदा के लिए तशरीफ ले गए, चूंकि आपको तवाफ़े वदा करना था, आपका तवाफ़े वदा बाकी था। तो इन दोनों को उम्रे के लिए रवाना करने के बाद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तशरीफ ले गए तवाफ़े वदा करने के वास्ते। अब हुजूर ने तवाफ़े वदा कर लिया और हुजूर जो है महोत्सव की तरफ आने के लिए निकल ले, जहाँ पूरे काफिले का पड़ाव था। उस वक्त हजरत आयशा रदी अल्लाह तआला अन्हो और हजरत अब्दुल रहमान उम्रे का एहराम बांध के आए और तवाफ शुरू कर रहे हैं। यहां मुलाकात इस तरह हुई कि हजरत आयशा और हजरत अब्दुल रहमान उम्रे का एहराम बांध करके आए और ये दोनों के दोनों तवाफ शुरू कर रहे हैं उम्रे का, और हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तवाफ़े वदा को मुकम्मल करके निकल ले और यहाँ मुलाकात हो गई। तो ये एक हंगामी आरजी मुख्तसर सी वहाँ मुलाकात थी। बाकी ये हुआ कि हज़रत आयशा रदी अल्लाह ताला अन्हा और हज़रत अब्दुल रहमान उम्रे से फारिग होकर के सुबह सादिक से पहले पहले महसब के अंदर पहुँच गए, जहाँ हज़रत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम और बाकी साथियों का कयाम था। फ़क़ाल फ़रग़तुमा, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि क्या तुम दोनों फारिग हो गए। कुल्तु नाम, मैंने कहा जी। फ़नादा फिर बिर्रहीली फ़ी अस्हाबी, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने ऐलान कर दिया सहाबा में, चलो काफिला तैयार मदीनतुल मुनव्वरा वापसी। फ़र्तहलन्नास, लोग चले। देखिए चार को पहुंचे, चौदह को वापसी, चार ज़िलहज को मक्का पहुंचे और चौदह को वापसी, वो भी सुबह सादिक के वक्त ही निकल गए चार, चौदह को। वमन ताफ बिल बैती कबल सलाती सुबही, यानी जिन लोगों ने फजर की नमाज से पहले तवाफे विदा किया था वो भी आ गए, सब के सब लोग फजर की नमाज से पहले ही रवाना हो गए। वमन ताफ बिल बैती का मतलब अच्छी तरह समझो कि जिन सहाबाए किराम ने फजर की नमाज से पहले तवाफे वदा किया था, सुबह सादिक से पहले तवाफे वदा किया था, वो भी तवाफे वदा से फारिग होकर आ गए, और हजरत आयशा हजरत अब्दुल रहमान भी आ गए उम्रे से फारिग होकर, हुजूर ने ऐलान कर दिया चलो, तो फजर से पहले ही काफिला रवाना हो गया। मुवज्जिहन इलल मदीनती, मदीनतुल मुनव्वरा की तरफ रुख करते हुए कि चलो मदीना जाने के लिए पूरा काफिला रवाना। देखो पूरी रिवायत में कहीं पर भी है कि शॉपिंग के लिए भी दाऊद में गए, है किसी रिवायत में? अब हाजियों के अरकान में एक रुकन है मक्कतुल मुकर्रमा में खरीदारी करना, फालतू रुकन बना लिया है उसको। जी बाबुन यफ अलू बिल उम्रती मा यफ अलू बिल हज्जी, उम्रे के अफ़आल और हज के अफ़आल बहुत सारे उमूर के अंदर बराबर बराबर है, बहुत सारे उमूर के अंदर बराबर बराबर है, हज और उम्रा दोनों के दोनों। इसलिए तर्जमतुल बाब कायम किया, उम्रे के अंदर वही आमाल करे जो आमाल हज के अंदर हुआ करते हैं। देखिए नमाज के मामले में क्या होता है, फर्ज नमाज नफिल नमाज यकसा, नीयत से फर्क पड़ता है और बाज मामूली बातों में फर्क होता है। आप चार रकात नफल पढ़े, चार रकात फर्ज पढ़े, तकरीबन तमाम काम यकसा, दो चार काम में फर्क पड़ता है। बाकी दो रकात नफल पढ़ो और दो रकात फर्ज पढ़ो, कोई फर्क नहीं है सिवाय नियत के, कि दो रकात फर्ज में भी वही तमाम आमाल, दो रकात नफल में भी वही तमाम आमाल, नियत का फर्क। बस हज और उम्रे के अफ़आल में भी तकरीबन बराबरी बराबरी है, चंद चीज़ों को छोड़ कर के, कि बस उसमें मीना अरफा मुजदलिफा ये सब नहीं है, बाकी इनको भी अहराम मानना, इनको भी अहराम मानना, इनको भी अहराम की पाबंदी, इनको भी अहराम की पाबंदी, इनको भी तवाफ, इनको भी तवाफ, इनको भी सही, इनको भी सही, इनको भी टकला होने का, इनको भी टकला होने का, तकरीबन बराबर बराबर है। जी सफवान इब्ने याला इब्ने उमैया अपने वालिद से नकल करते हैं। उनके वालिद कौन? अता इब्ने मुनिया। अरे उनके वालिद याला इब्ने मुनिया, ये याला इब्ने मुनिया सहाबी है, तो वालिद याला इब्ने मुनिया ये सहाबी फरमाते हैं, अन्न रजुलन एक शख्स, कौन शख्स? अता इब्ने मुनैया, और ये अता इब्ने मुनैया याला के भाई होते हैं, तो याला इब्ने मुनैया कहते हैं कि मेरे भाई अता इब्ने मुनैया वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास आए, वहुवा बिल जिरानती, हालांकि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जिराना में मुकीम थे, غزوہ حنین کے بعد نبی کریم صلی اللہ علیہ وسلم نے جہرانہ میں 3 دن قیام فرمایا تھا, اس موقع کا یہ واقعہ ہے. غنائم حنین تقسیم فرمائے, 3 روز قیام فرما کر کے, اس وقت کا یہ واقعہ ہے. اب عطا ابن منیہ آئے ایک مسئلہ پوچھنے کے لیے. کیا مسئلہ پوچھا؟ والیہ جبا, انہوں نے جبا پہن رکھا تھا. اب حالت احرام میں جبا پہنا, والیہ اثر الخلو کی, اور جبے کے اوپر خوشبو کا نشان بھی تھا. خلوق ایک قسم کی خوشبو ہے, اور خوشبو کا جزء اعظم زعفران ہوتا ہے. خلوق خوشبو کا جزء اعظم زعفران, یعنی زعفران کے ساتھ کوئی اور چیزیں ملا کر کے یہ خوشبو بنتی ہے. تو ان کے کپڑے کے اوپر, جبے کے اوپر جو ہے یہ خلوق خوشبو کا نشان لگا ہوا تھا, وہ لگا رکھے تھے. اب انہوں نے سوال کیا آ کر کے, کیف تأمرنی ان اصنع فی عمرتی, اے اللہ کے رسول صلی اللہ علیہ وسلم, آپ مجھے کیا حکم دیتے ہیں میں اپنے عمرے میں کس طرح کا طرز عمل اختیار کروں, میں اپنے عمرے میں کس طرح کا طرز عمل اختیار کروں, آپ بتاؤ حضور. دراصل یہ عطا ابن منیہ نے جبہ پہن ڈالا, خوشبو لگا ڈالی, تو کسی نے ان کو مسئلہ بتایا, بھائی تمہیں جبہ بھی پہنا خوشبو بھی لگائی, یہ تو سب احرام کی حالت میں ممنوع ہے, یہ تو کیا کر رہا ہے؟ کہا اچھا احرام میں ممنوع ہے, غلطی ہو گئی مجھ سے, چلو حضور کو پوچھ رہا ہوں کہ اب میں کیا کروں. اسی لیے وہ حضور کو پوچھنے آئے کہ حضور مجھ سے حالت احرام میں یہ غلطی ہو گئی, جبہ بھی پہن ڈالا خوشبو بھی لگا ڈالی, میں کیا کروں؟ حضرت نبی کریم صلی اللہ علیہ وسلم نے یہ مسئلہ وحی کے انتظار پر موقوف رکھا کہ میں نہیں جواب دوں گا, اللہ کے یہاں سے وحی آئے گی تو میں وحی کی روشنی کے اندر تجھے جواب دوں گا, انتظار کرو وحی کا. بس فانزل اللہ علی النبی صلی اللہ علیہ وسلم, فوراً وحی کا نزول شروع ہو گیا. یہ عطا ابن منیہ نے آ کے سوال کیا کہ فوراً وحی کا نزول شروع ہو گیا. اب جب وحی نازل ہوتی تھی, فستیر بثوب, حضور کو کپڑے سے ڈھانک دیا گیا. دیکھو یہ صحابہ کا طرز عمل تھا کہ جب بھی آپ پر وحی کا نزول ہوتا تھا تو قریب میں جو صحابی ہو وہ حضور کے جسد اطہر کو کپڑے سے ڈھانک دیتے تھے, حضور پر کپڑا ڈال لیتے تھے اور کپڑے میں پورے بدن اطہر کو ڈھانک لیا کرتے تھے, اس وقت کی خصوصی کیفیت کی وجہ سے. تو حضور کو کپڑے کے اندر ڈال دیا, چھپا دیا گیا, وہی کا نزول شروع ہوا تو آپ پر کپڑا ڈال دیا. اب یہاں مضمون رکھ کر کے ایک دوسری بات سمجھو جو آگے والے جملے سے تعلق رکھتی ہے. یہ جو راوی حدیث ہے یالا ابن منیہ, سائل ہے ان کے بھائی عطا ابن منیہ, لیکن راوی ہے یہ یالا ابن منیہ. وہ کیا کہتے ہیں کہ ان کی دیرینہ آرزو تھی کہ حضرت نبی کریم صلی اللہ علیہ وسلم پر جب وحی نازل ہوتی ہے تو اس وقت آپ کی کیفیت کیا ہوتی ہے وہ میں کبھی دیکھوں, یہ ان کی دیرینہ آرزو تھی. اور انہوں نے حضرت عمر رضی اللہ تعالیٰ عنہ کو کہہ بھی رکھا تھا, عمر جب حضور پر وحی نازل ہوئے نا مجھے ذرا بتانا نہیں, مجھے دیکھنا ہے کہ وحی کے نزول کے وقت آپ صلی اللہ علیہ وسلم کی کیا کیفیت ہوتی ہے, مجھے دیکھنا ہے عمر, مجھے بتانا. انہوں نے پہلے سے حضرت عمر کو کہہ کے رکھا تھا چونکہ ان کو حضور کو نزول وحی کے وقت پر جو جسد اطہر پر کیفیت ہوتی تھی وہ دیکھنی تھی, تو حضرت عمر کو انہوں نے درخواست کر کے رکھا تھا. ابھی آج موقع آ گیا کہ ان کے بھائی ہی ایک مسئلہ پوچھنے آئے, حضور پر وحی کا نزول شروع ہوا, کسی نے کپڑا ڈھانک دیا, تو حضرت عمر رضی اللہ تعالیٰ انہوں نے بلایا کہ ادھر آؤ پیالہ, تمہاری بہت دیری نہ آرزو ہے نے حضور کو وحی کے عالم میں دیکھے, ہاں ادھر آؤ دیکھو کس طرح حضور پر وحی نازل ہوتی ہے. یہ ہے فقلت لعمر, تو فقلت کے فائل کون, یعلی ابن منیہ جو اس حدیث کے راوی ہے. فقلت کے فائل عطا ابن منیہ نہیں جو سوال کرنے آئے تھے, بلکہ فائل کون ہے, یعلی ابن منیہ جو اس کے راوی ہے وہ منیہ, یعلی ابن منیہ وہ سائل. فقلت لعمر, تو میں نے حضرت عمر رضی اللہ تعالیٰ عنہ کو کہا یعنی کہہ رکھا تھا, ودیتو میری چاہت یہ ہے کہ میں دیکھوں نبی کریم صلی اللہ علیہ وسلم کو اس حال میں کہ حضور پر وحی نازل ہو رہی ہو. تو یعلا ابن منیہ نے حضرت عمر کو پہلے سے کہہ رکھا تھا. فقال عمر, حضرت عمر نے فرمایا تعال ادھر آؤ, ایسرک ان تنظر الی النبی صلی اللہ علیہ وسلم, کیا تمہارے لیے یہ بات باعث مسرت ہے کہ تم حضور کو دیکھو. وقد انزل اللہ الوحی, اس حال میں کہ اللہ حضور پر وحی نازل فرما رہے ہو, اس حال میں حضور کو دیکھنے کی تمہیں آرزو ہے, تم خوش ہو اس بات سے, تو آؤ آؤ ادھر. قلت نعم, تو میں نے کہا ہاں ہاں کب سے انتظار ہے کہ حضور کو حالت وحی میں دیکھوں. فرفع طرف الثوب, تو حضرت عمر نے کپڑے کا کنارہ اٹھایا, چونکہ حضور پر تو کپڑا ڈال دیا گیا تھا نزول وحی کے وقت کے اوپر, تو جو کپڑا ڈال دیا گیا تھا اس کا ایک کنارہ حضرت عمر نے اٹھایا اور ان کا سر کپڑے کے نیچے گھسایا. حضرت یعلی ابن منیہ کا سر حضرت عمر نے کپڑے کے نیچے گھسایا, دیکھو حضور کو وحی کی حالت میں دیکھنا ہو تو. فنظرت الیہ, تو میں نے نبی کریم صلی اللہ علیہ وسلم کی طرف دیکھا, کپڑا اٹھا کے حضرت عمر نے ان کا سر گھسا دیا, تو کہا آپ دیکھو, تو میں نے دیکھا حضور کے چہرے انور کی طرف, تو کیا ہو رہا تھا, لہو غتیتن, کہ حضور جو ہے کھراٹے لے رہے ہیں, یعنی خاص قسم کی آواز نکل رہی ہے نزول وحی کے موقع کے اوپر. وَأَحْسِبُهُ قَالَ كَغَتِيتِ الْبَكْرِ, اور میرا خیال یہ ہے کہ یوں فرمایا تھا کہ جیسے کہ نوجوان اونٹ کیسے وہ کھراٹے لیتا ہے, اس طرح حضرت نبی کریم صلی اللہ علیہ وسلم کو نزول کے وحی کے موقع پر یہ کیفیت ہو رہی تھی. کا میری مراد پوری ہو گئی, جو مجھے حضور کو اس حال میں دیکھنا تھا میں نے دیکھ لیا, آرزو تمنا ان کی پوری ہو گئی. بہرحال نزول وحی کی وقت کی کیفیت کو ہر ایک نے اپنے اپنے انداز میں تعبیر کیا ہے. یہاں انہوں نے کیا تعبیر کی کہ جس طریقے سے جوان اونٹ کھراٹے لیتا ہے, اس انداز میں میں نے نبی کریم صلی اللہ علیہ وسلم کو دیکھا.